शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म डान्सिङ डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफ देहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा कैलालीबाट निर्वाचित प्रदेश सांसद बीरमान चौधरीसँग अहिलेको समसामयिक राजनीतिक गतिविधि कस्तो रहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बेलामा लिखित रूपमै वाम गठबन्धनले थारू समुदायसँग प्रदेश प्रमुख या मुख्यमन्त्री थारू नेतालाई बनाउने भनी सम्झौता गरेको थियो। तर अन्तिममा प्रदेश सरकार गठन गर्ने बेला यसपालि फेरि थारू समुदाय ठगिएको छ। भोट बैङ्कको रूपमा मात्रै प्रयोग हुँदै आएका थारू समुदायबाट प्रदेश प्रमुख या मुख्यमन्त्री पाउने प्रबल सम्भावना भए पनि विभिन्न कारण देखाई त्यो कार्य पूरा हुन सकेन। आखिरमा अब थारू समुदायको राजनीति कतातिर मोडिन्छ त? आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर कैलालीबाट निर्वाचित प्रदेश सांसद बीरमान चौधरीसँग गरिएको कुराकानी यहाँहरूमाझ सुनाउन गइरहेको छु। सबैभन्दा पहिला हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ। अब हामी कार्यक्रम सुरु गरौँ। अब यो तिनटै तहको निर्वाचनपछि नेपालको राजनीतिक गतिविधि कस्तो छ अहिले?
अहिले तिनटै तहको सरकार पूर्णताको लागि चाहिँ अगाडि बढिरहेको छ। मलाई लाग्छ अब सबै सरकारहरूको केही दिनमै पूर्णता पाउने प्रक्रियामा गइरहेको छ।
अब प्रदेश नम्बर 7 को सरकार गठनमा थारू नेताहरूको नेतृत्व त शून्य भयो नि?
सरकारै गठन भएको छैन, अहिले शून्य भयो कसरी भन्नुभयो? अहिले त मुख्यमन्त्रीको कुरा मात्रै नै छ, बाकी त मन्त्रीमण्डल विस्तार भएकै छैन।
अनि यो प्रदेश प्रमुख र मुख्य मन्त्रीको पद चाहिँ थारू नेताहरूलाई दिने भन्ने कुरा चर्चा थियो यो निर्वाचनको बेलामा, जुन प्रतिबद्धता थियो नि चुनावको बेलामा, त्यो त पुरा भएन नि?
सबै बेला पुरा हुन्छ भन्ने पनि त छैन।
अब यो प्रदेश प्रमुख र मुख्य मन्त्रीको पद चाहिँ अब थारू नेताहरूको हातमा परेन, अब चाहिँ कुन पद थारू नेताहरूले सम्हाल्ने सम्भावना छ, अब कुन पद पाउने सम्भावना छ बढी?
त्यो त सम्बन्धित पार्टीहरूले निर्णय गर्छ, बल्ल कुन पद पाउने कुन पद नपाउने भन्ने कुरा निर्णय होला।
त्यसको लागि तपाईँ थारू सांसदहरू के पहल गरिराख्नु भएको छ?
हामीले सबको सम्मानजनक उपस्थिति हाम्रो चाहिँ हरेक निकायमा गराउनु छ भन्ने हामी पहल गरिराखेका छौँ। अब त्यसमा पोलिटिकल पार्टीहरूले कति गर्न सक्छन् त्यो अहिले हेर्न बाँकी छ।
अब सभामुख पनि अब पहाडतिरै बाटो भइहाले, प्रदेश प्रमुख, मुख्यमन्त्री सबै जुन मुख्य पदहरू थिए त्यो त अब थारू नेताहरूको हातमा परेन। अब यसपछि तपाईँहरूलाई फेरि पनि अब धोका दिने काम भयो भने तपाईँहरू अब कसरी अगाडि बढ्नुहुन्छ?
अब हामी कसरी वर्ष त छलफलको विषय भयो। बाँकी कुरा के हो भन्दाखेरि, जसरी राज्यको पुनर्संरचनामा थारू समुदायहरूको अधिकार स्थापित भयो, त्यो त स्वाभाविक रूपमा अहिले थारू जनताको, थारू समुदायहरूको अधिकार अहिले पनि स्थापित हुन्छ भन्ने कुरा कल्पना गर्नु नै व्यर्थ हुन्छ। किन भन्दाखेरि अहिले पनि तपाईँले हेर्दै जानुभयो भने, कुनै पनि तपाईँ समुदायका विषयहरूले हेर्दा मात्रै गर्नुहुन्छ भने, 900 जनसङ्ख्यामा हो सबभन्दा होइन, कैलालीको मात्रै होइन कि देशैभरि थारूहरूको, देशभरमा 900 जनसङ्ख्या थारूहरूको, त्यसमा तपाईँले प्रदेश पनि भेटाउनुहुन्न, कुनै कार्यकारी ठाउँमा पनि भेटाउनुहुन्न, यो त देशको विडम्बना हो नि। एउटातिर संविधानको धाराहरूमा चाहिँ समावेशवादी चाहिँ शासन सत्तामा भनिएको छ, अर्को त सहभागी गराउने यस्तो गरेको छैन, त्यही त हो।
अब यो सरकार प्रदेश सरकार गठन हुने हुने बेलामा चाहिँ तपाईँको नाम धेरै चर्चामा आएको थियो, मुख्यमन्त्री चाहिँ बिरमान चौधरी हुने भन्ने कुरा। अब अन्तिममा आएर चाहिँ तपाईँको नाम चाहिँ मुख्यमन्त्रीको लिस्टबाट हटाइयो, त्यसको मुख्य कारण के हुन सक्छ?
मुख्य कारण चाहिँ के भन्ने, थारू समुदाय र सिन्धी समुदायले पनि शासन सत्ताबाट वञ्चित गरियो, त्योभन्दा अर्को के हो र अर्को कुनै अर्थ
होइन। अब धेरैजनाको गुनासो के आइराखेको छ र यो पहाड र यो तराई जोड्ने बेलामा चाहिँ अब पहाडतिरको सांसदहरूलाई यो मुख्यमन्त्रीको पदमा राखियो भन्ने कुरा पनि बाहिर आएको छ, के यो सत्य हो र?
त्यसो होइन नि, अब समुदायगत हिसाबले भन्ने हो त खस आर्य समुदाय त हिजोदेखि शासन सत्ता गर्दै आएको हो नि, उत्तरी समुदायले सम्बोधन गर्न नसकेको अहिले पनि हाम्रो प्रदेशमा जो एउटा सामाजिक सोच भएका मान्छेहरू छन् के तिनको कारणले नभएको, अरू व्यक्तिगत रूपमा त्यस्तो कानुन हिसाबले त्यस्तो केही छैन।
थारुवान थरोट आन्दोलनको उपलब्धि अब कसरी पुरा हुन्छ त?
त्यो त जनताले सङ्घर्ष गरिरहन्छ नि, यिनीहरूले नदिएर त सुखै छैन नि, जनताले सङ्घर्ष गर्छन् आन्दोलन गर्छन् त्यसबाट प्राप्त गर्छन्।
अब आन्दोलन त धेरै पटक गरियो नि त, अब
आन्दोलन त अधिकार प्राप्त नहुनेसम्म चलिरहन्छ नि।
यो कुरामा माओवादी केन्द्र किन जिम्मेवार हुन सकिरहेको छैन, यो खास गरी यो थारूहरूको यो मुद्दामा?
पार्टीको ठेक्का मात्रै होइन नि, सबै संविधानमा लेखिएको कुरालाई कार्यान्वयन गर्ने सबै पार्टीहरूको दायित्व, त्यो चाहिँ कसै पार्टीले गर्न सकेको छैन।
खास गरी त यो मुख्य कुरा जुन एजेन्डा छ नि, यो कुरा त अब थरुवा थारुवान भन्ने कुरा त यो माओवादी केन्द्रले नै सुरुमा उठाएको हो, तर यो पछिल्लो समयमा किन यो जिम्मेवारी बहन पुरा हुन सकिराखेको छैन यो माओवादी केन्द्रबाट?
अरू पनि त तयार हुनु पर्यो, माओवादी केन्द्रले आएर त योसम्म ल्यायो होइन, तर अरू पार्टीहरू पनि त यसको जिम्मेवार छैन नि त, अरू पार्टी जिम्मेवार भइदियो त सजिलो भइहाल्छ नि, अरू पार्टी जिम्मेवार नहुँदाखेरि यो समस्या आएको, एउटै पार्टीले मात्रै समस्याको समाधान गर्ने भए त यत्रो पार्टी नै चाहियो नि, लोकतान्त्रिक व्यवस्थाको के अर्थ छ? धेरै दलहरू हुने, धेरै पार्टीहरू हुने, धेरै विचारहरू आउने, त्यसलाई सम्बोधन गर्न सक्ने एउटा पार्टी मात्रै भएर त हुँदैन त।
अब यो नेकपा एमालेसँग चाहिँ पार्टी एकता हुँदैछ यो माओवादी केन्द्रको, यो एकता प्रक्रिया कसरी अगाडि बढिराखेको छ अहिले?
एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ, मलाई लाग्छ सम्भवत अब यो फागुन महिनाभित्र एउटा औपचारिक प्रक्रियामा टुङ्गिन्छ।
एमालेसँग पार्टी एकता भइसकेपछि संविधान संशोधन हुने सम्भावना रहन्छ कि रहँदैन?
संविधान संशोधनको कुरा त उनीसँग एकता भएपछि हुँदैन, नभएपछि नहुने भन्ने होइन नि, देशको आवश्यकता अनुसार उनीहरूसँग एकता भए पनि संविधान संशोधन हुन्छ, नभए पनि हुन्छ, त्यसको देशले कुन माग गरिरहेको छ, देशको आवश्यकता के हुन्छ त्यही आधारमा निर्णय हुन्छ नि, उनीहरूले एकता हुने र नहुनेसँग त सरकारै छैन।
विगतमा त यो संविधान संशोधन हुने हुने बेलामा चाहिँ एमाले पार्टी चाहिँ निकै टाङ अडायो नि त, अब कसरी हुन्छ त, अब माओवादी केन्द्र चाहिँ संविधान संशोधन गरौँ भन्ने, एमाले चाहिँ नगरौँ भनेपछि त त्यो त बिचमा अड्किन्छ नि।
त्यसो होइन, समग्र विषयमा छलफल भएर पार्टी एकता हुने हो, संविधान संशोधन हुने एमाले र माओवादीको मात्रै पनि त ठेक्का होइन, त सबै पार्टीहरूको हुन्छ, सर्वसहमति भन्ने कुरा नै हुन्छ, सर्वसहमत भएन दुई तिहाई बहुमतमा जानु पर्यो भने एमाले अड्कायो भने बल्ल त्यसमा चाहिँ कुरो गर्न मिल्छ।
विगतमा एमाले समर्थन गरिदिएपछि दुई तिहाई बहुमत भइहाल्थ्यो नि त,
दुई तिहाई चाहिँ पुगेको छैन त कसरी हुन्छ संशोधन? संविधानमा स्पष्ट भने दुई तिहाई बहुमत भएपछि मात्रै नि तपाईँको संविधान संशोधन गर्न मिल्ने, नभए संविधान संशोधन गर्न नमिल्ने भन्ने कुरा त क्लियर गरेको छ, त्यसमा त कुनै उयो छैन नि।
दुई तिहाई बहुमत पुग्न नदिने पार्टी नै एमाले हो विगतमा संशोधन हुने बेला,
त्यसमा त काङ्ग्रेस पनि त तयार छैन, माओवादी र मधेसवादी तत्कालीन चाहिँ तयार भएर मात्रै पुग्दैन दुई तिहाई, एमाले काङ्ग्रेस तयार नहुँदाखेरि आएको समस्या हो यो,
होइन विगतमा त यो माओवादी एकीकृत यो माओवादी तपाईँको काङ्ग्रेस अनि मधेसवादी दल त संविधान संशोधन गरौँ भनेकै हुन्थ्यो,
काङ्ग्रेसको भित्री कुरा थिएन नि, काङ्ग्रेसको उपरि केही नेताहरूले बोलिदिएको थियो, आधिकारिक रूपमा चाहिँ के अरे सभापतिजीले केन्द्रको सभापति शेरबहादुर देवले बोल्नु भएन, उहाँको तल तल बोलेर त के अर्थ हुन्छ र, केही अर्थै लाग्दैन नि, मधेसवादीहरूको पनि नेताहरूले मात्रै बोले त हुन्, अरूले चाहिँ के गर्ने भन्ने कुरामा कुन मोडलमा संशोधन गर्ने उहाँहरूको पनि त क्लियर धारणा थिएन नि त, यही आधारमा गर उहाँहरूको एउटै धारणा के थियो भने प्रदेशले आठवटा बनाऊ र यो एउटा पूर्व पश्चिमदेखि लिएर यो तराई मध्य प्रदेश बनाऊ भन्दैन थियो उहाँहरूको, त्योभन्दा बाहेक अर्को के थियो, अङ्गीकृत नागरिकतालाई चाहिँ तपाईँको राष्ट्रपति उपराष्ट्रपति संवैधानिक अङ्गमा लग्ने कुरा थियो, त्यो कुरा मान्न सकिँदैन, त्यो हुँदैन होइन, गलत माग राखेर त अर्थ छैन नि त।
त्यसो भए कैलाली कञ्चनपुरलाई चाहिँ अब यो जुन थरुवा थारुवानको जुन परिकल्पना थियो त्यो चाहिँ अब हुन सकिन सक्दैन,
किन सक्दैन हुन्छ नि आवश्यकता देशको के बढ्दै जान्छ त्यो कुरा संशोधन गर्दै चाहे सीमाङ्कनको कुरा चाहे नामाङ्कनको कुरा त्यो कुरा त अगाडि पनि रहन्छ नि चलिरहन्छ अगाडि.
अब प्रदेशको राजधानी पनि धनगढी हुँदैछ. अब यो प्रदेशको राजधानी धनगढी भएपछि के फाइदा के बेफाइदा हुन्छ?
फाइदा बेफाइदाको कुरै छैन नि. अहिले यहाँ भौतिक संरचना छ, अहिले अस्थायी रूपमा तोकिएको छ, बाँकी त प्रदेश सभाले गर्ने निर्णय नै हो.
होइन तर
के गर्छ त्यो थाहा निर्णय नै केही छैन. सङ्घको सरकारले निर्णय गरिदिएको छ, त्यसले अहिले कार्यान्वयनमा गएको छ. अब यो सबै प्रक्रियाहरू पुरा गर्न केही समय त लाग्छ नि.
तर सबै यो प्रदेश नम्बर 7 को जनताहरूको पाएक पर्ने ठाउँ त दिपायल हो नि त.
कसरी हुन्छ दिपायल?
अब सेन्टरमा छ होइन, केन्द्र भनेपछि अब दिपायल नै हो भन्ने कुरा धेरै धेरै जनता
थाहा छ. 38 सालदेखि अहिलेसम्म दिपायलमा छ. दिपायलमा के विकास हुन सक्यो त? दिपायलमा अहिलेसम्म 38 सालदेखि 2038 सालदेखि अहिलेसम्म निरन्तर रूपमा दिपायलमा क्षेत्रीय सदरमा काम छ. अनि त्यो क्षेत्रीय सदरमा कामले गरेको उपलब्धि के हो? अझ 33 साल भन्नु छ. 38 सालमा व्यवस्थित हुन गएको औपचारिक रूपमा 33 सालमै स्थापना भएको हो नि त. 33 सालदेखि अहिलेसम्म हेर्नुहोस् त कति वर्ष भयो. तपाईँले हेर्दै जानुभयो भने त होइन झन्डै तपाईँको 41 वर्ष. 41 वर्षमा त धेरै गति हुनु पर्थ्यो नि त. यातायातको सुविधा हुनु पर्थ्यो, भौगोलिक सुगमता हुनु पर्थ्यो, थुप्रै कुराहरू थियो नि त. त्यहाँ त हुन सकेन. त्यसले गर्दाखेरि त्यहाँ त सम्म मैले देख्दैन मेरो नजरबाट.
त्यो त अब बिस्तारै भौतिक पूर्वाधारका विकासका काम त बिस्तारै हुने भयो नि त. अब त्यो राजधानी नै अब धनगढी राखेपछि त विकासको सबै कार्यक्रम त यो तराई जिल्लामा हुने भयो.
राखेर मात्रै विकास हुन्छ भन्नु नै हो कि. यी विगतमा तपाईँको प्रदेशको राजधानी नहुँदा पनि धनगढी विकास भएको, महेन्द्रनगर विकास भएकै छ. होइन राजधानी त थिएन नि त प्रदेशको. होइन सदरमुकाम त आखिर नेपालको पनि छँदै थियो. जहाँ छ कति त्यही अड्किरहेको. त्यसैले गर्दाखेरि मलाई लाग्दैन त्यस्तो होला भनेर.
तर जुन यो दिपायलमा आन्दोलन भइराखेको छ नि, अब त्यो आन्दोलनको
आन्दोलन भएको छ
अस्ति नै, अब अस्तिदेखि नै आन्दोलन भइराखेको छ. अहिले चाहिँ आन्दोलन चलाएको छ,
आन्दोलन नहुने कुरा हो.
अब उनीहरूको आन्दोलनको जुन माग छ नि, त्यो कसरी सम्बोधन हुन्छ त?
भइसक्यो नि, मुख्यमन्त्री पाइसक्यो, त्यही त हो सम्बोधन, अरू के हो र?
मुख्यमन्त्री पहाडको भएपछि अब उहाँहरू चाहिँ उहाँहरूको आन्दोलन चाहिँ सेलाउँछ भन्नुभयो त. अब फेरि 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 उनीहरूको आन्दोलन चर्कियो भने त्यसपछि तपाईँहरू के गर्नुहुन्छ?
त्यो तिनीहरूको सवाल हो, हाम्रो सवाल होइन. जसले सरकारको नेतृत्व गर्छ, जो मन्त्रीमण्डलमा जान त्यसले सोच्ने कुरा हो, हाउसले गर्ने कुरा हामी गाडी बढ्छौँ, हामीले गर्ने त्यही.
अब समग्र रूपमा अब यो 7 नम्बर प्रदेशको लागि चाहिँ तपाईँहरू कसरी अगाडि बढ्नुहुन्छ, के कुरामा जोड दिनुहुन्छ तपाईँ?
सरकारले नीति कार्यक्रम के ल्याउँछ त्यसमा निर्भर पर्छ. अब हाम्रो आवश्यक सल्लाह सुझाव लियो भने त्यसमा हामी आफ्नो भएको जति कुराहरू.
जस्तै अब विगतको आन्दोलनको बेलामा चाहिँ अब थरूत क्षेत्र चाहिँ स्वायत्त बनाउने जुन कुरा थियो त्यो के भइराखेको छ?
त्यो त भन्नै पर्दैन, संविधानले नै क्लियर गरिरहेको छ नि. विभिन्न जाति समुदायहरूको घना बस्तीमा तपाईँको परम्परागत तरिकाले बस्दै आएको बस्तीलाई स्वायत्त र संरक्षित क्षेत्र बनाउने क्रममा त कसैले रोक्नै सक्दैन नि.
होइन अब त्यो जुन प्रतिबद्धता थियो विगतको आन्दोलनको बेला र यो संविधान निर्माणको बेलामा पुरा नभएपछि अब के गर्ने होला त पछि?
त मैले अघि भनिसकेन नि त के गर्छन् त्यही कुरा त हो.
ल हस् त सर, तपाईँ हाम्रो कार्यक्रममा आफ्नो अमूल्य समय दिएर पनि आफ्नो भनाइहरू राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ.
धन्यवाद छ शुक्लफाटा एफएमले, शुक्लफाटा एफएम परिवारलाई मलाई आफ्नो विचार राख्न दिएकोमा, हाम्रो पार्टीको धारणा राखिदिनु भएको.
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ. कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 MHz, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर. इमेल ठेगाना रहेको छ shuklaphataFM@yahoo.com. फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ. त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गोरा पनि विदा माग्छु. नमस्कार.